ہمیشہ کی طرح آج کے ہمارے خصوصی مہمان، مہمان تو نہیں اب ہماری ٹیم کا حصہ ہیں، جو اتوار کا خصوصی پروگرام ہوتا ہے جسے لوگ بڑی دلچسپی سے سنتے ہیں، انتظار کرتے ہیں اور قیمتی ٹائم ہوتا ہے۔ میں بار بار کہتا ہوں کہ اس میں بہت مشکل سے یہ ٹائم جو ہے وہ نکالا جاتا ہے۔ تو میری مراد ہے محترم ملک سمیع اللہ صاحب، آج انہوں نے بھی خود بھی جانا ہے، کانفرنس پہ جانا ہے، میٹنگ پہ جانا ہے، کشمیر کے حوالے سے خود بھی انہوں نے اس پر بہت سارا کام کرنا ہے۔ ملک صاحب خوش آمدید۔
بہت شکریہ رائے صاحب۔
ملک صاحب میں ڈائریکٹ اپنے سوال کی طرف آتا ہوں۔ آج کے دن بھارت نے کشمیر پر قبضہ کیا تھا، جس کے نتیجے میں 5 اگست کو اس نے کشمیر میں اقوام متحدہ کی تمام قراردادوں اور اپنے آئین کی دفعہ 370 اور 135 کو ختم کر کے پچھلے 84 دنوں سے کرفیو نافذ کر رکھا ہے، لیکن ابھی تک ملک صاحب عالمی برادری پر ہنوز خاموشی چھائی ہوئی ہے۔ ملک صاحب اس خاموشی کو کیسے ختم کیا جا سکتا ہے؟
اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ربنا تقبل منا انک انت السمیع العلیم، آمین یا رب العالمین۔ صاحب میں آپ کے توسط سے آپ کے تمام سامعین کی خدمت میں سلام عرض کرتا ہوں، اور اس کے بعد گزارش یہ ہے کہ آپ نے سوال بڑا برمحل بڑا موقع پہ کیا ہے۔ آج ہی کی تاریخ کو ہندوستان، بلکہ یوں سمجھیے کشمیر کی تاریخ کا یہ بڑا ہی سیاہ دن ہے، بلکہ میں یہ کہوں کہ عالم اسلام کی تاریخ کا بڑا سیاہ دن ہے تو یہ غلط نہ ہوگا۔ راستب اس سے پہلے کہ میں اس کشمیر کی اس تاریخ کے بارے میں کچھ عرض کروں، میں چاہتا ہوں کہ ہم تھوڑا سا یعنی عالمی طور پہ تاریخ کو بھی کھنگال کر دیکھ لیں، اور آپ کو وقت کی ایسی کئی گواہیاں آسانی سے مل جائیں گی کہ بالآخر حق کی فتح ہو کر رہتی ہے۔ اس سے پہلے کہ میں اپنی گفتگو جاری رکھوں، میں آپ کے توسط سے آپ کے سامعین کی خدمت میں عرض کرنا چاہتا ہوں کہ میں اس وقت سفر میں ہوں، گاڑی میں بیٹھا ہوا ہوں میں، اور انفیکٹ کہ میں ڈرائیونگ نہیں کر رہا، ڈرائیونگ کے ساتھ والی سیٹ پہ بیٹھا ہوا ہوں۔ تو میں اس لیے میں عرض کرنا ضروری سمجھتا ہوں کہ ہو سکتا ہے، خدا نہ کرے کہ راستے میں کبھی ایسا وقت آ جائے کہ تھوڑی سی آواز کم ہو جائے یا آواز ختم ہو جائے، لیکن رابطہ پھر رہے گا انشاءاللہ۔ تو میں عرض کر رہا تھا کہ وقت کی گواہی کا میں نے ذکر کیا، ایسا ہوتا آ رہا ہے کہ آپ دیکھتے ہیں کہ دنیا میں جو ہمارے سو کالڈ فلسفے ہوتے ہیں دھرے رہ جاتے ہیں، اور دلیلیں منہ تکتی رہ جاتی ہیں، اور تمام پند و نصائح جو ہیں بے اثر ہو جاتے ہیں، اور یقیناً زور خطابت بھی دم توڑ دیتا ہے، ہمارے اہل منبر و محراب بھی دنگ رہ جاتے ہیں، جبے امام اپنے شان و شوقت جو ہے کھو بیٹھتے ہیں، اور پھر میں قرآن بھی ایک تنبیہ کرتا ہے کہ یوم یکون الناس کالفراش المفوس وتکون الجبال کالعہن المنفوش، یعنی وہ قیامت ہے جس دن لوگ ایسے ہوں گے جیسے بکھرے ہوئے پتنگے۔ یہ جو لائٹ اب جب دیا یا موم بتی یا جلاتے ہیں تو بہت سے پتنگے جو اٹھتے ہیں ان پتنگوں کی طرف، یعنی بہت ہی کمزور مخلوق کا ذکر کیا ہے، جس دن لوگ ایسے ہوں گے جیسے بکھرے ہوئے پتنگے، اور پہاڑ ایسے ہو جائیں گے جیسے دھنکی رنگ برنگ کی اون، یعنی پہاڑ ریزہ ریزہ ہو جائیں گے۔ جب قرآن نے ایک جگہ اور بھی کہا ہے کہ لو انزلنا ھذا القرآن علی جبل رأیتہ خاشعا متصدعا من خشیۃ اللہ تلک لمثل نظر بها للناس لعلهم یتفکرون، یعنی جب یہ قرآن جو ہے جب جس پہاڑ پہ اتار، اگر ہم پہاڑوں پہ بھی اس قرآن کو ہم اتارتے تو پہاڑ بھی ہماری خشیت سے رائی رائی ریزہ ریزہ ہو جاتے۔ اللہ تعالیٰ اپنے سے جلال کی طرف اشارہ کرتے ہیں کہ وہ دن آئے گا جب یہ پہاڑ ریزہ ریزہ ہو کر روئی کے گالوں کی طرح اڑنے لگیں گے۔ انہم یرونہ بعیدا وذراہ قریبا یوم تکون السماء کالمہل وتکون الجبال کالعہن، یعنی اللہ کہتا ہے کہ اس کو بہت دور خیال کر رہے ہیں، ہم اس کو تو نہایت قریب دیکھ رہے ہیں، جب جس دن آسمان تیل کی تلچھٹ کی مانند ہو جائے گا اور پہاڑ دھنی اون کی مانند ہو جائے گا۔ تیل کی چھلتر ایسی ہوتی ہے جیسے آپ دیکھیں کہ جب پانی میں تیل ہوتا ہے تو اب تیل اوپر رہتا ہے اور پانی نیچے ہوتا ہے، یعنی صاف نظر آتا ہے تیل، اس طرح الگ الگ کر دیے جائیں گے۔ یعنی ہمیں راستہ میں توجہ دلائی جا رہی ہے، قرآن ہمیں یہ توجہ دلا رہا ہے کہ زمین تھر تھرانے لگ جائے گی، ساری حکمتیں ناکارہ اور سارے منصوبے نابود ہو جائیں گے، اور پھر ذلیل دنیا کے سامنے چاہنے والے دم بغیر بھاگ کھڑے ہو رہے ہیں، یہی اہل حشمت و شوقت منہ چھپانے لگتے ہیں، یہ محلات یہ بوت بنگلے بن جاتے ہیں، منظر بدل جاتا ہے، موسم بدلنے لگتا ہے اور آسمان حیرانی سے تکتا ہے، اور یہ جنگلات میں شجر میں بیٹھے ہوئے پرندے اور جنگل میں رہنے والے درندے بھی راستہ چھوڑ دیتے ہیں، اور جب دیوانے رقص کرتے ہیں جنوں اپنے گریبان کا علم بن کر نکل پڑتا ہے اور پھر عقل خود پر شرمندہ ہوتی ہے۔ ایسا میں آپ سے عرض کروں کہ جب عشق اپنی جلالی پر آتا ہے، نعرہ مستانہ بلند سے بلند تر اور رقص بسمل تیز سے تیز تر ہوتا چلا جاتا ہے، اور جب موت کی تلاش میں نکلتی ہے زندگی، سب کچھ ہماری نظروں کے سامنے ہوتا ہے لیکن ہمیں نظر نہیں آتا، آئے بھی کیسے؟ ان دیدوں میں بینائی کہاں ہے، روشنی کہاں ہے؟ راج صاحب، روشنی اور بینائی تو اندر سے پھوٹتی ہے۔ میں آپ کے سامعین کے لیے اس لیے عرض کر دوں کہ یہ روشنی اور بینائی ہے، یہ آپ کے دل کے اندر سے پھوٹتی ہے، بالکل اندر سے، دل سے، جسے لیکن آج ہم جس دل سمجھ بیٹھے ہیں وہ تو صرف سپلائی خون کرنے کا ایک پمپ بن کر رہ گیا ہے، خون سپلائی کرنے کا ایک پمپ ہے بس، دل کہاں ہے ہمارے پاس؟ نہیں، دل نہیں ہے، بس ایک آلہ ہے جس کے دل، جن کے دل دھڑکتے ہیں وہ زمانے سے آگے چلتے ہیں۔ رائے صاحب، نعرہ مستانہ لگاتے سر بکف میدان میں اترتے ہیں، موت کو للکارتے ہیں، اور یقین کریں موت ان سے خائف ہو کر کہیں چھپ کر بیٹھ جاتی ہے، اور یہ دیوانے اور پاگل لوگ موت کو موت کے گھر اتارنے نکلتے ہیں، پھر جا کر زندہ جاوید لوگ زندہ جاوید ہو جاتے ہیں، ہم نے دیکھا ہے۔ پھر میرا رب جلال میں آتا حکم دیتا ہے کہ وَلَا تَقُولُوا لِمَن يُقْتَلُ فِي سَبِيلِ اللَّهِ أَمْوَاتٌ بَلْ أَحْيَاءٌ وَلَٰكِن لَّا تَشْعُرُونَ وَلَنَبْلُوَنَّكُم بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ الذين اذا اصابتهم مصيبه قالوا ان لله وانا اليه راجعون، اور جو اللہ کی راہ میں مارے جائیں نہ مرا ہوا نہ کہو، دیکھو وہ تو زندہ ہیں لیکن تمہیں اس کا شعور نہیں۔ اللہ فرماتے ہیں کہ ہم تمہیں کچھ خوف اور بھوک اور مال اور جنم اور پھلوں کے نقصان سے ضرور آزمائیں گے، اور صبر کرنے والوں کو خوشخبری اللہ تعالیٰ دے رہا ہے، خوشخبری دے دیں کہ وہ لوگ جب انہیں کوئی مصیبت پہنچتی ہے تو وہ کہتے ہیں کہ ہم تو اللہ کے ہیں، ہم اسی کی طرف لوٹ کر جانے والے۔ یہ ہے زندہ جاوید امر لوگ، یعنی رب بھی مردہ کہنے سے منع کرتا ہے، وہ تو کہتا ہے کہ ایسا خیال بھی دل میں مت لاؤ، خبردار جو ایسا سوچا بھی۔ زندہ ہیں، امر ہیں، رزق پاتے ہیں، زندہ جاوید لوگ ہیں، امر لوگ ہیں، رب کے حضور اپنی نظر پوری کر دینے والے، اپنا عہد نبھانے والے، صلہ و ستائش سے بے پرواہ لوگ، پاگل و دیوانے لوگ۔ کہاں نہیں برپا یہ مارکا عشق و محبت، کہاں نہیں برپا؟ رویلز پر چاروں طرف سجا ہوا ہے، یہ میلہ سجا ہوا ہے، میلہ لوٹنے والے دیوانے کشمیر میں بھی ہیں، آپ دیکھ رہے ہیں افغانستان میں بھی ہیں، غزہ میں بھی ہیں، ہر جگہ ہے، نظر آ رہا ہے، لیکن ہم انفارچونیٹلی صرف تماشائی نوہگر اور مرثیہ خواہ بن کے رہ گئے۔ اگر میں گنواؤں گا تو تکرار ہوگی، اور ہو سکتا ہے کہ بہت سے ایسے لوگ بھی ہوں جن کے تباہ ناز پہ گراں گزرے، کیونکہ آپ کا یہ انٹرویو عالمی طور پر بہت جگہ سنا جاتا ہے، لیکن ہم سب یہ جانتے ہیں کہ یہ مار کا عشق ہے، یہی کچھ کشمیر میں ہم دیکھ رہے ہیں، پچھلے 72 سال سے مسلسل جل رہا ہے، ہر جگہ اپنے کمی گاہوں سے تیر برس رہے ہیں، لیکن یہ پھر بھی پروانہ وار اپنی جانوں کو سر بازار لٹاتے جا رہے ہیں۔ آپ نے پوچھا ہے کال میں اسلام، آپ نے پوری دنیا خاموش ہے، لیکن اس بات کی پرواہ نہیں ہے۔ اصل رائے صاحب، اسے کہتے ہیں، ان لوگوں کے انسان کہتے ہیں، بندہ رب، جن سب کا انکار کر دینے والے پرسرار بندے، موت کو سینے سے لگا کر زندہ جاوید ہو جانے والے، اپنا خون، اپنی جان، اپنے پیارے رب کی نظر کر دینے والے، یہ وہی ہے قافلہ حسین کے لوگ ہیں۔ اس لیے راج صاحب، آج وہ دن ہے کہ آج کا دن جی چاہتا ہے کہ ہم کہیں کہ اہل کشمیر تم پر سلام ہو، کہ تم نے تو اطاعت کی ایک مثال قائم کر دی ہے، یہ ہے اطاعت رب میں جان سے گزرنا، تم نے ثابت کر دیا کہ تم ہو ہی بندگانِ خدا۔ اہل کشمیر تم پر سلام ہو کہ 84 دن گزر گئے کرفیو لگے ہوئے، کھانا پینا ہر شے آپ کی بند کر کے رکھ دی صفاق ہندو نے، اب ہم نعرے لگاتے جا رہے ہیں، بس زبانی کلامی باتیں کرتے جا رہے ہیں، ہم تو سب دیکھتے رہ گئے ہیں آپ، اور یہ ہیں وہ کشمیر کے لوگ جو مراد پا گئے ہیں۔ اس لیے میں کہتا ہوں کہ با مراد لوگوں، کشمیر کے لوگوں، تم پر سلام ہو، خوش نصیب لوگوں تم پر سلام ہو، اس دنیا پائیدار کو ٹھوکر مارنے والے تم پر سلام ہو، کیونکہ پچھلے 84 دن سے مسلسل تمہارا عمل یہ پیغام دے رہا ہے کہ اے دنیا والو آنکھیں کھولو، آنکھیں ہوتے ہوئے بھی اندھیروں میں ٹامک ٹوئیاں مارنے والو آنکھیں کھولو، یہ دیکھو دلکش منظر، سونگو اس خوشبو کو جو خوشبو شہدا ہے، دیکھو یہ ہے زندگی، سب کا انکار، کوئی نہیں روک سکتا اس قافلہ، اقوام متحدہ او آئی سی اور سینٹ لمبرداروں اور سامراج کے ایجنٹوں، ہمارے عمل نے تمہارے منہ پہ تھوک دیا ہے، تمہارے گھر میں آج جنازے بھی اٹھے ہیں، تم نے گھر کے سینوں میں دفنا دیے، تم بھوک بھی کاٹ رہے ہو، پانی بھی بغیر پیسے بھی ہو، لیکن جیسا آپ نے سوال کیا، سب کچھ عقل سے آ رہی ہیں جو ان کشمیریوں کی قربانیوں کو پہچان نہیں پائے، کیونکہ اللہ نے اسے دیکھنے اور سمجھنے کی صلاحیت ہی چھین لی ہے، اللہ قرآن میں بڑا واضح طور پہ کہتا ہے کہ ختم اللہ قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوۃ ولہم عذاب عظیم، ومن الناس من یقول آمنا باللہ وبالیوم الآخر وما ہم بمؤمنین، یعنی اللہ نے ان کے دلوں پر مہر لگا دی ہے، ان کی آنکھوں پر پردہ ڈال دیا ہے، ان کے لیے بڑا عذاب ہے، اور کچھ ایسے بھی لوگ ہیں جو کہتے ہیں کہ ہم اللہ اور قیامت کے دن پر ایمان لائیں، حالانکہ وہ ایماندار نہیں ہے، یہ قرآن خود کہتا ہے، کیا ہم دیکھ نہیں رہے کہ وہاں کیا قیامت کا منظر ہے، اور یہ جبے کبے اور ہمارے بڑے بڑے کوٹھیوں گھروں میں رہنے والے ان کو بلا بلا کے انہیں جو ہے انعامات سے میڈل سے نواز رہے ہیں، اللہ نے تو قلم کی قسم کھائی ہے، والقلم وما یسطرون، قلم کی اور جو اہل قلم لکھتے ہیں اس کی قسم، لیکن وہ شاید اس قلم کی حرمت سے بھی واقف نہیں ہے، اس بات کو لکھنے میں کوئی باک محسوس نہیں کرتے کہ تمہاری قربانی محض ضائع ہو گئی، لیکن آفرین ہے ان لکھاریوں پہ جو آج کے دن بھی لکھ رہے ہیں، سب کچھ ہم جیسے اور آپ جیسے کچھ پاگل لوگ ایسے موجود ہیں جو کہ لگے ہوئے ہیں اپنی قربانی دینے کے لیے، لیکن سب میں آپ کے توسط سے آپ اپنے آپ کے سامعین سے مخاطب ہو کہتا ہوں کہ کیا آپ نے سوچا ہے، یہ جو ہاتھی ہے یہ گھاس کا گٹھا جب کوئی خوراک کھاتا ہے تو اپنی سونڈ میں پکڑ کے اسے جھڑکتا کیوں ہے، بار بار جھڑکتا اس کو، اس لیے کہ کہیں اس گھاس میں چونٹی نہ ہو، کیونکہ وہ جانتا ہے کہ اگر چونٹی کو نگل لے تو اس کے دماغ میں جا کر بیٹھ جاتی ہے اور اپنا ننا سا پاؤں مارتی رہتی ہے اور بالآخر اتنے بڑے ہاتھی کو اس کی جان نکال دیتی ہے، ہاتھی دم توڑ کے ایک بھوسے کی طرح گر جاتا ہے، اب یہ کشمیر کے شیروں کو صفاق ہندو چونٹی سمجھ کو مسلنا چاہتا ہے، لیکن یقین کیجیے با خدا یہ چونٹی جو ان کے ہاتھی جیسے جسے کو نابود کر دے گی، اب یہ بات ہندو کو سمجھ آ رہی ہے، لیکن ابھی تک بدنصیبی یہ ہے کہ ہمیں اب تک سمجھ نہیں آ رہی، کیونکہ زندگی مزاحمت میں ہوتی ہے، مزاحمت میں، اور جس زندگی میں مزاحمت نہیں وہ زندگی نہیں وہ موت ہے، کیونکہ باوقار قابل رشک زندگی تو ہوتی ایسی ہے جو اس میں مزاحمت ہو اپنے اللہ کو راضی کرنے کے لیے، اب میں یہ بھی عرض کر دوں کہ تاریخ یہ لکھے گی کہ کشمیر میں ماؤں بہنوں کی بچیوں کی جب اس لٹ رہی تھیں، ہمارے پاکستان میں لیڈر اپنے اقتدار کے لیے لڑ رہے تھے، شہرا کہنے والوں ابھی سمجھ آیا کہ یہ نعرہ تم اپنے فائدے کے لیے لگاتے رہے ہو اور لگاتے ہو، دنیا جب کشمیر پہ بات کرنے لگتی جب بات کرنا شروع کرتی ہے تو ہمارا میڈیا جو ہے اب آپ دیکھ لیں دھرنے کا معاملہ شروع ہے، ہمارے سیاسی چور جو کشمیر کو چھوڑ کر اپنی سیاست کر رہے ہیں، نام کشمیر کا لیا جا رہا ہے اور کام دوسرے ہو رہے ہیں، میں آپ کے توسط سے کچھ چیزیں آپ سے یہ بھی شیئر کر دوں کہ پتہ نہیں کیوں مجھے وہ سری نگر کا باسی محمود اپنے 7 ماہ کے شیرخوار بچے کو اپنے سینے سے لگا کر جب لہد میں اتار رہا تھا تو یاد آ رہا ہے، اپنی شدت سے اس نے 7 ماہ کے بچے کو اپنے سینے سے لگایا ہوا تھا، جب لہد میں اتار رہا تھا تو تکبیر بلند کر رہا تھا، اپنے رب سے کہہ رہا تھا کہ یا اللہ یہ آخری پونجی تھے جو تیرے راستے میں قربان ہو گئے، تیری دی ہوئی نعمت سے 7 ماہ استفادہ کیا اور اے میرے رب اب اس کو میرا زاد راہ بنا دے، وہ ہمت نہیں ہارا، اسی کشمیر میں جس کا ہم ذکر کر رہے ہیں جس کا آج دن ہم منا رہے ہیں، وہاں پر हमें पता है कि पुलवामा की बूढ़ी 80 साल फातिमा जो इस बात पर फख्र कर रही है कि मैंने अपने खानदान के तमाम अफराद रास्ते के कांटे चुनने के लिए रुख्सत कर दिए हैं, और आए मेरे रब मैं तेरी मुलाकात के लिए बेताब। हमारा एक बहुत ही प्यारा अजीज दोस्त है, उससे बात हो रही थी तो मुझे कह रहा था कि मैं अपने बच्चों को हर रोज ये कहानी सुनाता हूं कि मेरे बच्चों मेरी औलाद हम मरने वाले नहीं हैं, बस एक आरसी जिंदगी के चुंगल से निकलकर दायमी और कामयाब जिंदगी हमारा इंतजार कर रही है। और मैं मुझे कह रहा था कि जब भी मेरे घर के अंदर को गोली चलती है तो मैं नाचना शुरू कर देता हूं। मेरी एक ही बच्ची बची है जो कश्मीर में जारी तबाह कार्यों से अभी तक बची हुई है, और वो भी इसको एक खेल तमाशा समझकर लुत्फानंदोज होती है। क्या मौत को खेल तमाशा समझने वालों पे जी नहीं चाहता कि उन पर सलाम भेजा जाए कि जिन्होंने अपने अजम से साबित कर दिया है कि उनके पाए इस्तकलाल में अभी तक तो कोई जुम्बश नहीं आई और ना आएगी। वो आज भी शीशा पिलाई हुई दीवार की तरह सामने खड़े मौत को मुस्कुराते हुए इंतजार कर रहे हैं, क्योंकि वो उस घड़ी को जान गए हैं जब जहां सबको हाजिर होना है, जहां वो अपने खून आगोश तलाशों से हाजिर किए जाएंगे और उनकी फलाह और कामयाबी का ऐलान फरिश्ते बाहवास बुलंद करेंगे। लेकिन उनके जो कातलों को जो मेडल से नवाज रहे हैं और अपनी फजाई हदूद को उसके लिए खाली छोड़कर रखा हुआ है कि जाओ हमारी फजाई हदूद से गुजर के जाओ दुबई में और सऊदी में जाकर मेडल वसूल करो, ये सब बिलाखिर आखिर में इन सब शुहदा से इन कश्मीर से मुंह छुपाते फिरेंगे। और इन अल्लाह ला युग़फ़िरुल मियाद, ऐसा यकीन मेरे रब अपने वादे की खिलाफ वर्जी कभी नहीं करता। तौहीद तो ये है कि खुदा हशर में कह दे ये बंदा दो आलम से खफा मेरे लिए है। इसलिए आपके सवाल के जवाब में आखिरी एक मिनट और लेता हूँ आपके, तो मैं आपके हवाले से आपके तौसत से आज को के कश्मीर के बारे में सारी दुनिया में पाकिस्तान इंडिया पूरा जो है वो कश्मीर के बारे में जुलूस निकाल रहा है, इस ब्लैक डे मना रहा है, तो मैं सबकी तरफ से अपने कश्मीर में रहने वालों दुनिया के सबसे बड़ी जेल के असीरों को पैगाम देना चाहता हूं और उनके हवाले से उनकी तरफ से पैगाम देना चाहता हूं दुनिया के तमाम जलील और इकतदार की चाहत में खार होने वालों को, ये जो मुसलमानों के 57 रियासतें हैं इनके मरदूद हुक्मरानों को, ये बगैरती के मुजस्म पत्थरों को, उनको ये बताना चाहता हूं देखो ये है जिंदगी जो हेले कश्मीर गुजार रहे हैं। 84 दिन हो गए उन्होंने अभी माथा नहीं टेका, अपना सीना तान के खड़े। इसलिए अहले कश्मीर तुम पर सलाम हो, और यकीन कीजिए कि मैं यहाँ 1000 मील दूर बैठा अपने शोहदा के खून से फूटने वाले शहर को देख रहा हूं। ये जो आंखें चुरा रहे हैं इनकी आंखें चुराने से इनकलाब रुकेगा नहीं, अपने मोहल्लात बचाने की आखिरी कोशिश कर लें, नहीं बचेंगे, रब्बे काबा की कसम कुछ नहीं बचेगा। दुनिया की सबसे बड़ी जेल में रहने वाले कश्मीरियों, आज हम तो सिर्फ जुलूस निकालने निकले हैं, डेमोन्स्ट्रेशन करने के लिए निकले हैं, लेकिन तुम हो सही मुजाहिद जो कि इस सफाक हिंदू के सामने सीना तान के खड़े। और ये जो दुनिया के प्रस्तार है ये अपने अपने इकतदार को, अपने मोहल्लात को, अपने दौलत को बचाने में लगे हुए हैं। आपको पता है कुछ नहीं रहेगा, सब फना हो जाएगा। ये दुनिया की खामोशी जिसकी तरफ आपने जिक्र किया राय साहब, ये सारी दुनिया एक दफा खामोश कर दी जाएगी, और जब दुनिया को सब द्वारा खड़ा किया जाएगा फिर रब जो है हजारों साल खुदा की आवाज गूंजती रहेगी, मीन जब्बारुल कहार, मीन अल मलक अल यौम, कौन है आज के दिन का बादशाह, हजारों साल ये गूंजेगी और एको आएगा लिल्लाहु वहदुल कहार, बेशक अल्लाह भी वहद कहार है। ये उस दिन जब हम खड़े होंगे सब, तो अल्लाह हमारे जिस्म को हमारी गवाही के लिए सबसे पहले कहेगा अगर ये गवाही दे, और जुबान को ताला लगा दिया जाएगा, और जुबान को सबसे आखिर में बोलने की जब इजाजत मिलेगी तो जुबान सबसे पहले ये कहेगी हाय, अपने जिस्म से अफसोस करेगी कि हाय तुमने मेरे ही खिलाफ गवाही दे डाली। इसलिए राय साहब आप और मैं हम जितने भी जो कुछ कर सकते हैं हमें करते रहना चाहिए। हमने क्योंकि अल्लाह के लिए करना है, अपने अल्लाह को रब को राजी करने के लिए करना है, हमने अपने उन कश्मीर मजबूर कश्मीरी भाइयों बहन भाइयों के लिए कुछ करना है जो कुछ कर सकते हैं हमारे पास जो भी है, ताकि हम अल्लाह से कह सकें अल्लाह हमारे पास यही कुछ था, ये हम कर सकते थे, ये हम कर रहे हैं और करते रहेंगे इंशाल्लाह ता वक्त है कि हम अपने अल्लाह से जा मिले।
मलिक साहब, हमारे मीडिया की तरजियात में भी कश्मीर अब आखिरी नंबर पे चला गया है, इसकी क्या वजह है? और आप नहीं समझते कि इससे मसला कश्मीर को किस कदर नुकसान पहुंच रहा है? मलिक साहब, आप खुद मीडिया में हैं, लेकिन आप तो माशाल्लाह फ्रंट लाइन पर अपना कश्मीर के लिए किरदार अदा कर रहे हैं, क्या आप कश्मीर का इश्तिहार भी मीडिया को दिया जाए?
बहुत जबरदस्त आप सवाल, फिर आपसे दूसरा सवाल भी है, पता नहीं पहला सवाल का जवाब कितना आप सुन सके हैं कितना नहीं सुन सके, लेकिन ये है कि चलिए मैं आपके इस दूसरे सवाल में, इसमें कोई शक नहीं कि हमारी मीडिया की तरजियात में कश्मीर आखिरी नंबर पर चला गया है। अब पिछले 2-3 दिन से तो पहले नंबर पर नवाज शरीफ साहब का जिक्र चल रहा है, उनकी सेहत के बारे में चल रहा है, फिर मौलाना फजलमान का धरना है, फिर इससे पहले हमारी क्रिकेट का सरफराज का कप्तान का मसला था, कराची के ताजरों का मसला था, और फिर कराची के कचरे का मसला था चल रहा था, लेकिन उसके सबसे आखिर में जब वक्त मिलता है तो फिर वो कराची में कश्मीर के कर्फ्यू का जिक्र होता है। अगर मुझे इजाजत दें, पता नहीं क्यों मुझे एक पंजाबी का एक शेर याद आ रहा है, अगर इजाजत दें तो मैं उसे पढ़ दूंगा।
अरशाद
फौरी तौर पे मेरे जहन में आ गया, वो है कि माड़े दी मर गई मां ते को नहीं लैंदा ना, माड़े दी मर गई मां ते को नहीं लैंदा ना, ते तगड़े दा मर गया कुत्ता ओदे गम च पूरा पिंड नहीं सुता,
पूरा पिंड नहीं सुता।
हाँ जी, गुजारिश ये है राय साहब कि तारीख ये लिख रही है, तारीख मौर्रख जो है और वक्त जो है, इसलिए अल्लाह ने कसम खाई है वक्त की, वल आसर, अल्लाह को क्या जरूरत है, अल्लाह दस वक्त की कसम खाई है कि वक्त जो है गवाही देता है, और वक्त की गवाही तारीख मौर्रख लिखेगा कि जब कश्मीर में माओ बहनों की इस दिन लुट रही थी और पाकिस्तानी लीडर जो थे अपने इकतदार के लिए लड़ रहे थे, ये शहर कहने वालों का भरम उस दिन खुल जाएगा, वो ये नारा अपने फायदे के लिए लगाते रहे, सिर्फ अपने इकतदार के हसूल के लिए कश्मीर का तस्करा होता रहा। अफसोस होता है इंसान पे कि हर रात मौत की आगोश में हम जाते हैं, लेकिन फिर भी ये इंसान मौत को याद नहीं करता। कमजोरी इंसान को निस्यान भूलने के वर्ष में मुबतला कर देती है, ये इंसान की कमजोरी है, और आज उम्मत मुसलमत भी कमजोरी का गलबा है, इसलिए इसे निस्यान का मर्ज लाहक है। ये बहुत जल्द भूल जाती है अपने दुश्मनों को, दुश्मनों की तबाहकारियों को, बर्बरियत और दस्तगर्दी को। मैं तो हैरान हूं कि उम्मत मुसलमत इतनी जल्दी भूल गई बोस्निया को, अफगानिस्तान को, इराक को, लीबिया, सोमालिया, शाम, यमन वगैरह सब, कि किस तरह दुश्मन ने मुसलमानों को बर्बरियत का निशाना बनाया। थोड़ा सा और पीछे जाएं तो क्या उम्मत मुस्लिमा भूल गई तोरा बोरा में जो डेजी कटर बम गिराए गए थे? ये भी कल की बात है, शाम में, उदलब में, हम्स में, हल्ब वगैरह में दुश्मनों की शहरी वादी में हजारों बम गिराए गए और बारिश की तरह बम बरसाए गए। मैं हैरान होता हूं कि उम्मत मुस्लिमा भूल गई है ग्वांतानामो बे का जो कैंप है, वहां पर जिनको अजीतें दी गई मुसलमानों को, अबू गरीब जेल भूल गए हम इराक में, जो मुसलमान कैदियों पर इंसानियत को शर्मा देने वाले मजालम को, उन वीडियोस को जो जिनसी दृढ़ता सिर्फ दुश्मनों ने बनाकर उम्मत के हर फर्द को भेजा गया, दिखाया गया, और कैदियों पर कुत्तों ने कुत्ते छोड़े, आप भूल गए हम अभी। पता नहीं हैरत होती है कि उम्मत मुसलमान कल की बात भी भूलने लगी है, ये भूल गई है कि म्यांमार बर्मा में रोहंगाई मुसलमानों को कत्लेआम को, बच्चों के जिंदा जलाए जाने को, यानी हम भूल गए औरत की नंगी लाशों को भी, तो कोई ना आने का रास्ता नहीं देता था और जलाया जा रहा था उनको, सारी दुनिया सुबह खामोश थी, और ये भूल भूल गए हैं बैतुल मुकद्दस, अभी कल की बात है ना, नापाक यहूदियों ने यरूशलेम को अपना दारुल हुकूमत बना दिया, अमेरिका ने उसे फौर कबूल भी किया है। अब दूर क्यों जाते हैं राज साहब, अब तो हरमैन के अंदर कश्मीर के लिए और अलकुद्स के लिए दुआ करना मना हो गया, कोई दुआ नहीं करता आपके लिए, आप मीडिया के भूलने की बात करते हैं, अभी सिर्फ 52 साल हुए ना यरूशलम को यहूदियों ने छीना है। अब हरमैन में दुआ नहीं होती कश्मीर के लिए और हरमैन उसके बैतुल मुकद्दस के लिए, इससे ज्यादा जुल्म और क्या होगा। हम जुबानी दुआ करने से महरूम हो गए, अल्लाह ने इतने उनसे तौफीक छीन ली है। अब ये जो कमजोर उम्मत है अब ख्वाब ख्वाब खरगोश के मजा ले रही है लेकिन भूलती जा रही है। बस इन साल में एक या दो बार इस उम्मत की याददाश्त वापस आती है यौम अल-कुद्स पर सियासत करने के लिए, यौम कश्मीर पर सियासत करने के लिए, दो चार रैलियां निकालने के लिए, चंद गर्मा गर्म तकारीर करने के लिए, दुश्मन को अपने लिफाफे से ललकारने के लिए। हालांकि ये ना तो अस्वा रसूल सल्लल्लाहु अलैहि वसल्लम है मेरे आका का, ना तो ये अस्वा है, ना उनका ये तरीकाकार है, और ना ही खुलफाए राशिदीन का ये तरीका है, और ना ही कभी किसी मुसलमान जनायत से इस तरह की लफाजी की जंग का सबूत हमें मिलता है। गुजारिश ये है कि दुश्मन को लफाजी से नहीं अपने अमल से, एक्शन से मात किया जाता है, फिल्मी एक्शन से नहीं किया जाता है, जंगी एक्शन और हिकमत अमली से। लेकिन इस कमजोर उम्मत में अब इसकी ताकत नहीं रही, ऐसी सलाहियत ही नहीं रही। उसकी वजह यह है कि हमारे यहां अब ऐसे मर्द मोमन नहीं रहे जो ये फरीजा सर अंजाम दें। हमारी उम्मत को नफसानी ख्वाहिशों और दूसरी चीजों की तकसीम कर दिया गया है, सेक्टरियनिज्म में तकसीम कर दिया गया है। नफसानी ख्वाहिश की दिलदादा दुनिया में मस्त होकर मौत से डरने वाली कमजोर उम्मत जो है अब ये लफाजी की सरकार भी क्या सकती है। देखा नहीं एक तकरीर हो गई यूएनओ के अंदर, तो लोगों ने उनके जो हामी थे उन्होंने वाह वाह करनी शुरू कर दी, और इस्लामाबाद एयरपोर्ट में बहुत बड़ा जलसा ही हो गया जी तकरीर करके आए। तो क्या हुआ तकरीर के बाद हमने, क्या तीर मार दी तकरीर के बाद हमने? करते रहो सियासत, निकालते रहो ऐसी रैलियां, ललकारते रहो दुश्मन को, और लड़ते रहो लफाजी की जंग। और यहां तक अंदाजा करें अगर यही रहा मामला, दुश्मन हमारा नाम तक मिटा देगा, शायद इनको पता नहीं कि अल्लाह तो ऐसी उम्मतों को नाबूद कर देता है, और जब ऐसी उम्मतें काम तो इनकी जगह दूसरों को दीन का वारिस बनाकर उनसे अपने दीन की सरबंदी का काम ले लेता है। हम तातारी को भूल गए, माजी में तातारी से अल्लाह ने क्या काम लिया था। मैं तो इस नसियानदा उम्मत को दोहराना बताना चाहता हूं कि शायद तुम्हें कोई याद ही नहीं माजी में जब तुम्हारी रवश आज ऐसी थी, जब अल्लाह ने तुम्हारे दुश्मन तातारी से तुम्हें खूब तहस नहस करवा दिया था, और उन ततारियों ने मुसलमानों को खून से दजला फरात को रंगीन कर दिया था, मुसलमानों की खोपड़ियों को मीनार बनवाए गए थे, फिर अल्लाह ताला ने ततारी से अपने दिन का काम भी लिया। अल्लाह के लिए तो कुछ मुश्किल नहीं है। अल्लामा इकबाल ने ऐसा तो नहीं कहा कि है या यूरश तातार के अफसाने से, पासबा मिल गए काबे को सनम खाने से। साहब यही अल्लाह ताला की सुन्नत है, वो अपने नाफरमानों को किस तरह सजाएं देता है, वो अपने दीन की विरासत नाफरमान कौम से छीन कर दूसरी कौमों को दे देता है जो दीन इलाही के लिए अपना जान माल कुर्बान करती है और दीन को सरबुलंद करती है। अगर मौजूदा उम्मत मोहम्मदी ने अपनी मुनाफ़त की रवश ना बदली तो अल्लाह के लिए कोई मुश्किल नहीं कि इसे नेस्त और नाबूद करके अपने दूसरे बंदों को इस दीन इस्लाम का वारिस बना दे और उसे दीन की सरबुलंदी का काम ले ले। आपने जिस मीडिया की तरफ इशारा किया है, अगर आप मुझे इजाजत दें तो मैं आपको कुरान से जो कुछ आयात जो अल्लाह ताला की वईद है वो आपके सामने से शेयर कर लेता हूं। अल्लाह ताला सूरह निसा में फरमाते हैं कि ऐशा युज़हिबकुम अय्युहन नासु वयात बि आखरीन व कान अल्लाहु अला ज़ालिका क़दीरा। यहां लोगो अगर वो अल्लाह चाहे तो तुम्हें नाबूद कर दे, तुम्हारी जगह दूसरों को ले आए। अल्लाह तो बड़ी कुदरत वाला है। फिर सूरह इनाम में अल्लाह फरमाते हैं वो रब्बुकुल गनी ज़ु रहमा आपका रब तो बड़ा बेनियाज है, बड़ी रहमत वाला है, अगर चाहे तो तुम्हें नाबूद कर दे और तुम्हारे बाद जिसे चाहे तुम्हारा जानशीन बना दे, जैसा कि उसने दूसरे लोगों की औलाद से तुमको पैदा फरमाया। फिर इस तरह सूरह इब्राहिम में अल्लाह ताला फरमाते हैं ईशा युज़हिबकुम वयज़ बिखल्क जदीद कुमार ज़ालिका अल्लाह बेअज़ीज़। अल्लाह चाहे तो तुम लोगों को ले जाए और एक नई खलकत तुम्हारी जगह ले आए। यानी ऐसा करना अल्लाह के लिए कुछ दुश्वार नहीं है। फिर अल्लाह सूरह मारज में भी फरमाते हैं कि फला अक्सुम बिरब्बिल मशारिक वल मगारिब इन्नल क़ादिर। بس نہیں, میں قسم کھاتا ہوں مشرقوں اور مغرب کے مالک کی, ہم اس پر قادر ہیں کہ ان کی جگہ ان سے بہتر لوگ لے آئیں, اور کوئی ہم سے بازی لے جانے والا نہیں ہے. پھر اللہ تعالیٰ ایک اور جگہ تنبیہ کرتے ہیں کہ وَإِن تَتَوَلُّوا يَسْتَبْدِلْ قَوْمٌ غَيْرَكُمْ ثُمَّ لَا يَكُونُوا أَمْثَالَكُمْ. سورہ محمد میں ہے کہ اگر تم حکم الٰہی سے روگردانی کرو گے تمہاری جگہ بدل کر دوسری قوم کو لے آئے گا, وہ پھر وہ تمہارے جیسے نہیں ہوں گے. آج یہ امت انفرادی اجتماعی طور پر حکم الٰہی سے روگردانی کر رہی ہے, اس کی ہم سزا بھگت رہے ہیں, لیکن حیرت یہ ہے کہ پھر بھی سبق لینے کو تیار نہیں ہے. اللہ نے راج صاحب, اللہ نے اس موجودہ امت کو ہر طرح کے خزانوں سے نواز کر 100 سال کا وقت دیا کہ یہ دین اسلام کو دیگر ادیان پر غالب کر دے, لیکن یہ کمزور امت آپس کے تفرقہ بازی سے کمزور سے کمزور تر ہوتی جا رہی ہے, اور دین کے غلبے کا کام کرنے کی سے بالکل قاصر ہے. آپس میں ایک دوسرے مار رہے ہیں, لڑ رہے ہیں. دین اسلام غالب رہنے کے لیے ہے, مغلوب رہنے کے لیے نہیں آیا. اللہ تو اس دین کو ضرور غالب کرے گا, اللہ تعالیٰ خود قرآن میں یہ کہا ہوا ہے. اللہ نے ایک بار اسے دین کی وراثت چھین کر ان کے دشمن تتاریوں کو دین کا وارث نہیں بنایا تھا, پھر انہی تتاریوں سے اپنے دین کی سربلندی کا کام نہیں دیا تھا. میرا خیال ہے کہ آپ کا سوال کا یہ ہے کہ مجھے لگتا ہے کہ شاید تاریخ پھر کسی تتاری کے انتظار میں ہے جو موجودہ امت مسلمہ کو سبق سکھائے. پھر کوئی شیخ جمال الدین نے سبق پڑھائے, جس نے شیخ جمال الدین نے کہا تھا کہ جس کے پاس سچا دین نہیں وہ کتے سے بھی برا ہے. اور وہ شیخ رشید الدین, ہمارا بھی ایک شیخ رشید ہے آج کل, لیکن یہ بزرگ شیخ رشید دشمن ایوانوں میں دستک دے اور اسلام مسلمان کے دشمنوں کو ہلکا بگوش میں اسلام دشمنوں کے ایوانوں میں جا کے آپ دستک دیں, اسلام کا پیغام دیں اور مسلمانوں کے دشمنوں کو اسلام کے بارے میں بتائیں آپ, تاکہ ہلکا بگوش اسلام ہو جائے. اگر یہ کام ہم نہیں کرتے, ہم تو ڈر کے بیٹھے ہوئے, بلوں میں گھسے ہوئے ہیں. بیت المقدس اگر کوئی جب تک اس سے لوگ نہیں آتے, جب تک ایسے لوگ نہیں آئیں گے جہاد کرنے کے لیے نہیں آئیں گے, ہمارا یہی حال ہوگا. یہ ہمارے میڈیا کی خاموشی سے یہی ہمارے لیے ایک عذاب ہے. یقین کیجئے کہ اگر جب اپنے اللہ کے بتائے ہوئے راستے پہ چلنا شروع کر دیا, جہاد کا راستہ اختیار کیا, میرے آقا صلی اللہ علیہ وسلم کی بڑی مشہور حدیث ہے, 770 کی حدیث ہے, میں دیکھ رہا ہوں کہ میری امت پہ جو ہے غیر مسلمان جو ہیں ٹوٹ پڑیں گے, اس طرح سے بھوکا کھانے پہ ٹوٹ پڑتے ہیں بھوکے. تو صحابہ نے پوچھا ہے اللہ کے رسول صلی اللہ علیہ وسلم, ہماری جان و مال آپ پہ قربان, کیا ہم اسباب میں کم ہوں گے, تعداد میں کم ہوں گے؟ تو میرے اللہ کے رسول نے فرمایا کہ نہیں, ایسی بات نہیں ہے, تم کثرت میں, تعداد میں بھی کثرت میں ہوگے, اسباب میں بھی تم غنی ہوگے, تو مسئلہ یہ ہے کہ تم پہ وہن طاری ہوگا. پوچھا وہن کیا ہے؟ پوچھا کہ موت سے خوف اور زندگی سے پیار, یہ اسے وہن کہا جاتا ہے. تو کیا ہم میں آج کل نہیں چل رہا یہ؟ مطلب دیکھیے, میں آپ سے عرض کر دوں, جب تک ہم جہاد کے راستے اختیار نہیں کرتے, اس تک ہم اس سے ہمیں رسوا ہوں گے. اور جس دن ہم نے جہاد کا راستہ اختیار کر لیا, اللہ کے دین کی طرف راغب ہو گئے, جس دن ہم نے یہ عہد کر لیا کہ ہم اللہ کے بندوں کو بندوں کے غلام بن گئے ہیں, ان بندوں کو اللہ بندوں کی غلامی سے نکال کر اللہ کی غلامی میں دیں گے, جس دن ہم اس کام میں کامیاب ہو گئے, تو یقین کیجئے پھر بیت المقدس بھی فتح ہوگا, کشمیر بھی فتح ہوگا. ظلم و بربریت کا شکار روہنگیا ہے, بوزنیا ہے, افغانستان ہے, عراق, لیبیا, صومالیہ, شام, یمن, یہاں تمام مسلمان جو سکھ کا سانس لیں گے. اس سے پھر انسانیت کی فلاح ہوگی اور دین اسلام غالب آئے گا, اور آنے والی نسلیں ایک بار پھر یہ ترانہ گائیں گی کہ پاسواں مل گئے کعبے کو سلم کھانے سے. لیکن اس وقت جو ہمارا حال چل رہا ہے وہ تو عجیب معاملہ ہے. اس میں تو اگر آپ مجھے اجازت دیں تو میں کشمیر کے بارے میں یا عالم اسلام کے بارے میں کہہ دوں کہ دلوں میں نیزے, جگر میں خنجر, چبھے ہوئے تھے پر ہم کھڑے تھے. آج ہم بار بار کہتے ہیں نا جی, ہم کشمیر کے ساتھ کھڑے ہیں, ان کے بارے میں ہے کہ دلوں میں نیزے, جگر میں خنجر, چبھے ہوئے تھے پر ہم کھڑے تھے, ہماری نظروں کے سامنے تن کٹے ہوئے تھے پر ہم کھڑے تھے. یہ حال غیرت, یہ سوز ایماں, یہ کیف ہستی کہ فربا ہو کر عدو کے ہاتھوں گلے ہمارے دبے ہوئے تھے پر ہم کھڑے تھے. ہمارے نیزوں, ہماری ڈالوں پہ تھا بھروسہ جنہیں ازل سے, ہمارے آگے وہ سر بریدہ پڑے ہوئے تھے پر ہم کھڑے تھے. जिन्हें दलासा दहाइयों से वफाक हमने दिया हुआ था, वो ख्वाब आजादियों का लेकर मरे हुए थे पर हम खड़े थे। जहले बातल थे उनके सीनों पे सज रहे थे अरब के तमगे। अब ये सऊदी अरब और यूएई ने जो तमगे दिए हैं, मैं उसकी तरफ इशारा कर रहा हूं। जो अहले बातल थे उनके सीनों पे सज रहे थे अरब के तमगे। जो अहले हक थे वो सूलियों पर चढ़े हुए थे पर हम खड़े थे। लिखो मुअर्रिख ये अलमिया के जहां भर के सितम कदों में, हमारी बहनों के जिस्म सारे छिले हुए थे पर हम खड़े थे। ये है मामला यादा साहब।
क्या बात है मलिक साहब। मलिक साहब मैं आखिरी सवाल की तरफ बढ़ता हूँ। मलिक साहब पिछले तीन दिनों से या चार दिनों से मियां नवाज शरीफ साहब की अलालत की वजह से इनकी ज़िंदगी को शदीद खतरात लात लाहक हो गए हैं। इस बदलती हुई सूरत हाल में पाकिस्तान में क्या कुछ सियासी तब्दीली का कोई इम्कान है?
देखिए ये सारा मामला उधरी उसी तरफ तो चल रहा है जनाब। मेरा ख्याल है कि जब तक ये आपका ये जो जो सवाल है इसका जवाब मैं देता, तब तक मेरा ख्याल है कि अब आज तो फिर सुबह खबर आ गई है कि नवाज शरीफ साहब के प्लेट्स फिर कम हो गए हैं और तब तक वहीं पे हैं। लेकिन उनकी कल हाई कोर्ट ने जमानत जो है एक्सेप्ट कर ली है अल अजीजिया के अंदर भी, और वो अब वो यूं समझें कि वो जेल से बाहर हैं। और अब शहबाज शरीफ साहब जो है वो कोशिश, उनके जो भाई हैं उनकी जो बेटी है वो कोशिश कर रहे हैं कि उनको अपनी यहाँ पे इत्तेफाक अस्पताल में लेके जाया जाए, इत्तेफाक मेडिकल सेंटर में लेके जाया जाए, या फिर वहां से फिर वो मुल्क से बाहर ले जाए। क्योंकि आज मौजूदा हुकूमत जो है वो भी इस बात पे, उसने भी बयान दिए हैं। डॉक्टर यास्मीन ताहर जो पंजाब की मिनिस्टर हैं हेल्थ की, उन्होंने भी कहा है, और वजीर दाखिला जो है ब्रिगेडियर इजाज ने भी ये कहा है कि अगर वो अपनी, अगर नवाज शरीफ साहब अगर इलाज के लिए मुल्क से बाहर जाना चाहते हैं तो हुकूमत को कोई एतराज नहीं होगा। और साथ ही अभी तक यानी कुछ ये भी खबरें आ रही हैं कि नवाज शरीफ खुद जाने के लिए तैयार नहीं हो रहे, लेकिन यह कि बिलाखिर वो चले जाएंगे, ये सारा मामला बैकग्राउंड पे ऐसे तैयार हो रहा है। लेकिन मैं इस हवाले से आपसे कुछ और कहना चाहता हूं कि ये हमारे मुल्क में 35 साल से इकदार में रहने वाले और 3 बार वजीर आजम रहने वाले नवाज शरीफ, कभी भी आप खबर सुन लेंगे कि वो तैयारी में बैठे और पाकिस्तान को छोड़ के चले गए। यानी हमारे यहाँ इंसाफ कानून आइन सब इन्हें खुद सियाफ करने के लिए एयरपोर्ट पर जाएंगे। और यू पाकिस्तान का जो सबसे बड़ा मसला है शायद वो हल हो जाएगा जी। मतलब पाकिस्तान की आन बान, पाकिस्तान की शान, नवाज शरीफ जो है महफूज हाथों में पहुंच जाएंगे। वो हुकूमत और नैब ने इंसानी बुनियादों नवाज शरीफ को बाहर बजाने में जो मदद फराहम की है, अब वो इसका भी क्रेडिट लेंगे। वो जो कल नारे लगाते थे कि हम ये करेंगे ये फलां करेंगे, अब वो इस बात का क्रेडिट लेंगे जी देखिए हमने इंसानी बुनियादों में नवाज शरीफ को बाहर भेज दिया है। हालांकि आज से 2 दिन पहले जो फिरदौस आशिक अवान है वो जिस तरह का तबर्रा पड़ रही थी नवाज शरीफ की बीमारी के ऊपर, वो भी हमारे सामने है। यानी वो भी अखलाकी तौर यानी गरीब बातें जो उन्होंने कही हैं कि जी ये हरीसा खाते हैं, ये करते हैं, वो करते हैं। भाई खुदा के 3 महीने से तुमने उनका खाना जेल का रखा हुआ है। जब वो हरीसा खाता था तब उस वक्त तो उनको ये बीमारी नहीं हुई, ये तो जब से तुमने पाबंदी लगाई तब ये हुआ है। लेकिन बात ये है कि पाकिस्तान में इंसानी हकूक और ताजीने सिर्फ ताकतवरों और बादशाहों के लिए है। यानी जेलों में जुर्म जैफी की सजा भुगतने वाले लाखों कैदी किसी तरह भी इंसानी हकूक का अहल नहीं है। एक ऐसा शख्स जिसे कौमी दौलत लूटने का मुजरिम कहा जा रहा था और कहा जा रहा है, क्या सिर्फ वही इंसानी हकूक उन्हीं के इंसानी हकूक है? जरदारी साहब भी अस्पताल में है, नवाज शरीफ भी अस्पताल में कर रहे हैं, क्या उन्हीं का हक है? ये जेलों में जो हजारों कैदी जो हैं जिनका जुर्म नवाज शरीफ से और ज्यादा से ज्यादा भयानक नहीं है, उनका फिर क्या कसूर है? हमारी ये जो हुकूमत है अब तक जो है ना तो नवाज शरीफ के खिलाफ कोई जुर्म साबित कर सकी है ना भी जरदारी के खिलाफ यानी कर सकी है। हालांकि अदालत ने, आपको याद होगा माफिया कहा था, डान कहा था, जाने क्या कुछ कहा गया था इनके, लेकिन फिर भी इसके बावजूद जिन्हें इनका मालनामे से अकामा ही एक निकला जिसकी वजह से उनको जेल भेजा गया। आज अगर उनके तमाम गुनाह माफ करके इंसानी हकूक याद आ रहे हैं तो फिर हुकूमत को चाहिए ना जवाब दे कि आज तक इन तमाम जिनको गिरफ्तार किया जुर्म इनका है क्या? अगर वो मुजरम है तो क्या मुजरम को इंसानी हकूक हासिल होते हैं? जो जेलों में प्लेटलेट्स खत्म हो जाते हैं, पर खून थूकते थूकते मर जाते हैं लोग, हजारों ऐसे और भी कैदी हैं जिनको यही मर्ज लाहक है, वो तो वहीं जेल में सड़ जाते हैं। क्या हमारे पाकिस्तान के आइन में सिर्फ लुटेरों, तकवरों और ये जो अशराफिया है इनकी हस्बैंड इनके हकूक की जिम्मेदारी है हमारे आइन के अंदर? बस ये जो 20-22 करोड़ को बुलाते कीड़ों की तरह इंसान जो है, इनका भी कोई वाली वाली वारस है या नहीं है? इस मामले खुदादाद में सिर्फ इड़ियां रगड़ते रगड़ते जो मर जाने के लिए लोगों को छोड़ दिया गया है। अगर इस मामले में कोई एक अदारा दुरुस्त सिमत की तरफ जा रहा होता तो मैं शायद इस मीडिया पे हम लानत भेजने ना बेहतर। लेकिन सियासत से कहते सब जगह तो आप देखे चोरी तो बैठे हुए हैं, अब मीडिया से खाली क्या गिला किया जाए? इस मीडिया ने सिर्फ 12 घंटों में आप देख लें पूरी कौम को हिला के रख दिया है। नवाज शरीफ के ब्लेडर्स खत्म हो गए हैं, शुगर हो गई है, फलां हो गया है, गुर्दों की दर्द हो गई है, उन्हें ब्लीडिंग हो गई है, हालत बहुत खराब हो गई है, 2 हार्ट अटैक भी करवा दिए इन्होंने। मतलब पाकिस्तान भर के अस्पताल में डेंगू और दिगर मौजी मराज से लड़ने और आस्ते आस्ते मरने वालों की खबर है किसी को? मतलब ये शरीफों जरदारियों इमरानियों से हमें फुर्सत मिले तो इस बेबस मखलूक का नौ हम लिखें भी, कुछ कहें भी आपसे? अपने हाथों को जी चाहता है कि जंजीर बनाए, इन पर गीतों के फूल रखें, अपनी पलकों से इन फूलों में छुपे कांटों को साफ करें, फिर एक अजीम रहनुमा को बैरून मुल्क भिजवाएं जो अपने 35 साल अकदार में एक भी ऐसा अस्पताल न बना सका जहां शुरफा का इन्हीं का इलाज होता। वो जो बाकी कैदी जो इंसान पाकिस्तानी है उनके लिए तो मसीहा मिलना मुश्किल है, वो तो आम कीड़ों मकोड़ों की तरह मर जाएंगे और किसी ना किसी तरह उनको भी इन्फेक्शन हो जाएगा, और बस ये खबर आएगी कि उनको लोहाकिन को बुलाया जाएगा, भाई आपका कैदी जेल में मर गया, उठा के ले जाएंगे। किस किस बात को रोए राज साहब, नाइंसाफियों को? ये कल की बात है ना, साना बल्दिया टाउन में सैकड़ों कीड़ों मकोड़ों की तरह आदमी को मार दिया गया था, जला दिया गया था, क्या हुआ है? मतलब उनमें मुलव्वज़ जो जमात थी वो इमरान खान साहब हुकूमत में बैठी हुई है। साना मल टाउन के अंदर नहीं, नवाज शरीफ के जमाने में आदमी मारे गए थे, क्या बना उनका? दूर ना जाए, ये सलाउद्दीन का बाप कातलों को माफ कर चुका है, ये साहिवाल में जो हुआ है क्या हुआ है? बच्चों के सामने मां बाप को गोलियां मार के मार दिया गया और जो पुलिस वाले थे वो सारे बरी हो गए। अब समझ लगती कि क्या आसमान की तरफ से उन्हें गोलियां लगी हैं या कुछ जमीन से कोई ऐसा कातल निकले जो गोलियां मार के चले गए, सारे के सारे माफ हो गए? हमारी अदलिया पर यह भी बहुत बड़ा एक सवाल बन गया हुआ है। कुछ साल पहले कराची के अंदर शाहरुख जुतोई का कुछ हम कुछ बिगाड़ सके? शाहरुख जिसने अल-इलान दिन के उजाले में आदमी को, नौजवान बच्चे को गोली मार दी थी, अब किस किस का बैन करें राज साहब, किस किस का नौहल लिखूं लिखूं? तस्वीर यूं लगता है कि इस नासमझी से हमारे मुल्क से बरकत ही उठ गई है। लेकिन ये अपने इत्तेदार में आके जुबानें तो बंद कर सकते हैं, लेकिन क्या ये मखलूक जो मखलूक पाकिस्तान है इसकी बददुआएं इल्तजाएं सिसकियां जो है इनको रोक सकते हैं? ये अपना एक निजाम इन्होंने बनाया हुआ है जिसके तहत हर कोई आता है तो उसी नमक की कान में नमक बन के हुकूमत करता है और चला जाता है। लेकिन आप याद यकीन रखें, आप मुझे लगता है कि अब अर्श वाले को मजीद धोखा नहीं दिया जा सकता, उसकी तरफ से एक इंसाफ होने वाला है। जहां जैनब की सुनी जाएगी नैब की सुनी नहीं जाएगी। ये हमारी जो वजारत दाखिला है इसकी भी हम दर्दी को वहीं पता चल जाएगा। पता है ये हमारी वजारत दाखिला जो है यकदम जो हुकूमत के ऊपर बैठते हैं उसके साथ फौरन इसकी हमदर्दियां क्यों निकलाती हैं? ये चंद तख्तवर बदमाश मिलकर बैठते हैं अपनी मर्जी की कानून बना के इस पाकिस्तानी मखलूक में जो जुल्म कर रहे हैं, इनका भी तो हिसाब होगा इंशाल्लाह, उस दरबार में हम सबने पेश होना है। आप जहां आप पता कि अल्लाह ताला ने हादिया का भी बताया है, मंजिल ऐसी भी बताई है जहाँ हादिया, अल्लाह कहता है कि तुम नहीं जानते कि हादिया क्या है, अलकारिया तो मलकारिया वमादरा का मलकारिया। इस भड़कती हुई आग को अल्लाह ताला की भड़कती हुई आग को दावत दे रहे हैं اب میں اللہ سے ڈرتا ہوں، میں اللہ تعالیٰ ہمیں اس مقصد کو محفوظ رکھے. یہ ہمارے سامنے ہے، ہم جو بیج رہے ہیں وہی کاٹ رہے ہیں. ایسے جسو تو شل جری، جو ہم بوتے ہیں وہی کاٹتے ہیں. یہ ہو رہا ہے. میں دعا گو ہوں نواز شریف صاحب کی صحت کے لیے بھی، زرداری کی صحت کے لیے بھی، اور اس طرح اور جن جن لوگوں نے مطلب ہر پاکستانی کی صحت کے لیے دعا گو ہوں. لیکن یہ کہ انصاف انصاف بھی تو ہو ہمارے ساتھ، کہ بس ہمارے ملک میں پہلے خوب جی بھر کے آپ دیکھتے نہیں، خوب جی بھر کے لوٹتے ہیں ملک کو، اور جو ہی پکڑا جاتا ہے تو فوراً دل کا مرض بھی شروع ہو جاتا ہے، شوگر بھی شروع ہو جاتی ہے، گردے بھی خراب ہو جاتے ہیں، کڈنی بھی خراب ہو جاتی ہے، ہر چیزیں ان کی شروع ہو جاتی ہیں. مطلب ہے ہسپتال ہوتا ہے، پھر ہسپتال میں پھر جیل کے اندر بھی بی کلاس سی کلاس اے کلاس دی جائے سب. مطلب ہے یہ کہاں سے یہ رواج آیا بی کلاس کا اے کلاس کا؟ مطلب ہے مجرم مجرم ہوتا ہے، قاتل قاتل ہے، ڈاکو ڈاکو ہے. اس طرح یعنی بے انصافی پہ تو یہ معاشرہ نہیں چلنے والا. مطلب ہے تو یہ سب کے لیے آنکھیں کھول دینے والے مسئلہ ہے. مطلب ہے میں سمجھتا ہوں کہ جو حکومت میں ہے ان کو بھی اس بات پہ غور کرنا چاہیے. جس دن ہمارے دل میں خوف خدا آ گیا، اللہ کا خوف جس جاگزی ہو گیا ہمارے دل میں، آپ یقین کیجیے ہمارے ملک کی سمت ٹھیک ہو جائے گی. اب معاملہ یا انتقام پہ ہوتا ہے یا لوٹنے پھرنے پہ ہوتا ہے. مطلب کوئی انصاف کا درمیان راستہ ہم اختیار نہیں کرتے، اعتدال ہم نے اختیار کرتے. سارا معاملہ جی بیماری کا.
ملک صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم ہمارے سامعین کے ساتھ شیئر کیا.